एकजना मानिसको दृष्टिविहीन छोरा थियो. एक दिन त्यो मानिसले आफ्नो छोरालाई कुनै अपरिचित व्यक्तिको हातमा थमाइदिन्छ. तर त्यो दृष्टिविहीन छोरा उक्त अपरिचित व्यक्तिसँग कति पनि आतिन्दैन, डराउँदैन. उसको बुबाले उनलाई सोध्छन्, छोरा तिमीलाई कति पनि डर लागेन? छोराले उत्तर दिन्छ, अह लागेन. फेरि बुबाले सोध्छन्, किन? के तिमीले त्यस मानिसलाई चिनेको छौ? छोराले जवाब दिन्छ, अह चिनेको छैन र मलाई चिन्नु पनि छैन. म तपाईँलाई चिन्दछु र तपाईँले त्यस मानिसलाई चिन्नुहुन्छ. मेरो भरोसा त्यस मानिसमा होइन, तपाईँमा छ. उप्रियहरू, यो दृष्टिविहीन छोराले आज हरेक क्रिस्चियनहरूले हरेक क्रिस्चियनको र यस बुबाले हाम्रो स्वर्गीय पिताको र यस अपरिचित मानिसले प्रवासी जीवन र दुःख कष्टलाई प्रतिनिधित्व गर्दछ. हामीलाई थाहा छ कि हाम्रो पितालाई सबै कुरा थाहा छ. भविष्यमा के हुन्छ, हाम्रो जीवन के आइपर्नेछ, हामी कुन परिस्थिति भएर जानेछौँ, हामी त्यसबारे अन्जान छौँ. तर हामी ती सबै थोकसँग, ती परिस्थितिलाई लिएर, भविष्यलाई लिएर हामी डराउने छैनौँ, किनकि हाम्रो भरोसा परिस्थितिहरूमा होइन, परमेश्वरमा छ. हाम्रो पिता हामीसँग हुनुहुन्छ, जसले सबै कुरा जान्नुहुन्छ र सबै कुरा हाम्रो भलाइको लागि नै गर्नुहुन्छ. हामी परमेश्वरको हातमा सुरक्षित छौँ. यद्यपि हामी यस संसारसँगको सम्बन्धमा अपरिचित छौँ, परदेशी छौँ, तर परमेश्वरसँगको सम्बन्धमा हामी उहाँद्वारा चुनिएका र प्रेम गरिएका छौँ. उहाँको चुनिएका जनहरूको रूपमा हामीसँग एक गौरवशाली, महिमित भविष्य र जीवित आशा छ. यो आशा हाम्रो लागि स्वर्गमा सुरक्षित राखिएको उत्तराधिकारसँग सम्बन्धित छ र यसै उत्तराधिकारलाई आजको खण्डबाट हामी विचार गर्नेछौँ. तपाईँको बाइबलमा कृपया पहिलो पत्रुसलाई पल्टाउनुहोस्. हामी पहिलो पत्रुसको एक अध्यायको 3 पददेखि आज हामी हाम्रो उत्तराधिकारको बारेमा हेर्नेछौँ. तपाईँसँग बाइबल छ भने तपाईँले यसलाई पछाडिबाट खोज्न सुरु गर्नुभयो भने छिट्टै भेटाउनुहुनेछ. पछाडिबाट सुरु गर्नुभयो भने तपाईँले प्रकाशको पत्रलाई पाउनुहुनेछ. अनि केही तपाईँले पेजहरू पल्टाउँदै जानुभयो भने तपाईँले पत्रुसको पत्रलाई भेटाउनुहुनेछ. तपाईँसँग बाइबल छैन भने म तपाईँलाई आग्रह गर्न चाहन्छु कि पछाडि केही बाइबलहरू उपलब्ध छन्, लिनुहोस् र प्रयोग गर्नुहोस्. तपाईँको छेउछाउको मित्रहरूसँग बाइबल छैन भने, पछाडि गएर बाइबल लिन पनि एकदम असहज अप्ठ्यारो महसुस गरिराख्नु भएको छ भने तपाईँले बाइबल सेयर गर्न सक्नुहुन्छ. हामी पहिलो पत्रुस एक अध्यायको 3-5 पदसम्मबाट हेर्नेछौँ. म पढ्दैछु, कृपया सबैजनाले आफ्नो बाइबलमा हेर्नु होला. पहिलो पत्रुस एक अध्यायको 3-5 पद. परमेश्वर र हाम्रा प्रभु यीशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ. उहाँको महान कृपाले मृतकबाट यीशु ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौँ. स्वर्गमा तिमीहरूका निम्ति साँची रहेको उत्तराधिकार अविनाशी, विशुद्ध र नौवैलने किसिमका छन्। आखिर समयमा प्रकट हुन आँटेको मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ. पहिलो पत्रुस एक अध्यायको 3-5 पदसम्मबाट हामी एउटा मुख्य विचार हामी हेर्नेछौँ. मुख्य विचार, मेन आइडिया, कि विश्वासीहरूसित स्वर्गीय उत्तराधिकारको लागि जीवित आशा छ. विश्वासीहरूसँग स्वर्गीय उत्तराधिकारको लागि जीवित आशा छ. यो आजको वचन मुख्य विषय, मुख्य सब्जेक्ट, मुख्य विषय, मुख्य विचार नै यही हुनेछ. र उत्तराधिकारको बारेमा हामी 3 बुदार हेर्नेछौँ. पहिलो हामी उत्तराधिकारको स्रोतलाई विचार गर्नेछौँ, उत्तराधिकारको स्रोत. दोस्रो उत्तराधिकारको स्वभावलाई हेर्नेछौँ, उत्तराधिकारको स्वभाव. र तेस्रो हामी उत्तराधिकारको सुरक्षालाई हेर्नेछौँ, उत्तराधिकारको सुरक्षा. उत्तराधिकारको स्रोत, उत्तराधिकारको स्वभाव र उत्तराधिकारको सुरक्षा. स्रोत, स्वभाव र सुरक्षा, अथवा स्रोत, स्वभाव, प्रकृति वा र सुरक्षा. सो उत्तराधिकारको स्रोतबाट हामी सुरु गर्नेछौँ. सर्वप्रथम हाम्रो उत्तराधिकारको स्रोत परमेश्वर हुनुहुन्छ. पद तिनको कले भन्दछ कि परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ. यदि तपाईँले कष्ट भोगिरहेका ख्रिस्टियनहरूलाई पत्र लेख्नुभयो भने तपाईँ कसरी सुरु गर्नुहुन्छ होला? सायद हामीमध्ये धेरैजना कष्ट र सतावटको समयमा के गर्ने र कसरी जीवनयापन गर्ने बारे सुझावहरूको लामो सूची दिन सुरु गर्छौँ होला. तर पत्रुसलाई विचार गर्नुहोस् न यहाँ. पत्रुसले यस यो पत्र कष्ट भोगिरहेका निर्वासित विश्वासीलाई लेखेका थिए. तर उसले आफ्नो पत्र कसरी सुरु गर्छन्? उनी समस्यालाई सम्बोधन गर्न हतार गर्दैनन्, तर उनले परमेश्वरलाई धन्यवाद र प्रशंसा दिँदै आफ्नो पत्रको सुरुवात गर्छन्. यसको अर्थ के हुन्छ भने कष्ट र सतावटको बिचमा, सङ्घर्षको बिचमा पनि हामी परमेश्वरप्रति धन्यवादी हुन र उहाँको प्रशंसा गर्न सक्छौँ. कुनै पनि परिस्थितिले, कुनै पनि अभावले, समस्याले, सतावटले हामीलाई परमेश्वरको प्रशंसा गर्न, उहाँप्रति धन्यवादी हुनबाट रोक्न सक्दैन. बरु कष्टले हाम्रो आराधना र भक्तिमा इन्धन थप्ने काम गर्छ. जब हामी कष्टको बीचबाट ख्रीष्ट उहाँका आशिषहरूबारे विचार गर्छौँ, हामी अनन्त आनन्दले सन्तुष्ट भई धैर्यताका साथ ती सबै सहँदै भन्न सक्छौँ कि परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ. पत्रुसले यहाँ परमेश्वरलाई धन्यको भन्छन्, अथवा पत्रुसले यहाँ परमेश्वरलाई धन्यवाद दिँदैछन्, प्रशंसा गर्दैछन्, किनकि परमेश्वर नै हाम्रो उत्तराधिकारको स्रोत हुनुहुन्छ. हाम्रो स्वर्गीय धनको उहाँ नै स्रोत हुनुहुन्छ. जब यहाँ पत्रुसले हाम्रो उत्तराधिकारको स्रोत परमेश्वर हुनुहुन्छ भनी भन्छन्, उनले यहाँनिर परमेश्वरलाई सामान्य भाषामा यो परमेश्वर शब्द चलाइरहेका छैनन्. यहाँनिर पत्रुसले परमेश्वर भनेर यहाँनिर मूर्ति पूजकहरूको ईश्वर वा अन्य धर्महरूको ईश्वरको बारेमा कुरा गरिरहेका छैनन्, किनकि परमेश्वर शब्द एकदमै बृहत् शब्द हो, जसको लागि पनि परमेश्वर परमेश्वर हुनसक्छ. तर पत्रुसले यहाँनिर एकदमै विशिष्ट रूपमा, ओके, पार्टिकुलर भएर परमेश्वरको बारेमा बताइरहेछ. उनले भन्दछ कि परमेश्वर चाहिँ यहाँ बाइबलको परमेश्वर हुन्. यहाँनिर पत्रुसले बाइबलको परमेश्वरलाई सङ्केत गरिरहेका छन्, जसले आफ्नो पुत्र येशु ख्रीष्टद्वारा आफैलाई प्रकट गर्नुभएको छ. पत्रुसले यहाँ बाइबलका परमेश्वरलाई धन्यवाद दिँदैछन्, जुनै पनि ईश्वरलाई होइन, तर बाइबलमा आफैलाई प्रकट गर्नुहुने ईश्वरलाई, परमेश्वरलाई यहाँनिर धन्यवाद दिँदैछन्. परमेश्वरले आफैले आफ्नो पुत्रद्वारा प्रकट गर्नुभएको छ. हिब्रू एक अध्यायको एक र दुई पदले यसरी भन्दछ कि प्राचीन कालमा अथवा पुरानो समयमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनमा, अन्त्यको दिनमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ. बाइबलको परमेश्वर भिन्न हुनुहुन्छ, उहाँ अद्वितीय हुनुहुन्छ, उहाँ फरक परमेश्वर हुनुहुन्छ. उहाँले आफैलाई जहिले पनि भिन्नै परमेश्वरको रूपमा प्रकट गर्नुहुन्छ. पुरानो कालमा बाइबलका परमेश्वर आफैलाई अब्राहम, इसाक र याकुबका परमेश्वर रूपमा प्रकट गर्नुभएको छ, तर नयाँ कालमा बाइबलका परमेश्वरले आफैलाई हाम्रा प्रभु येशू ख्रीष्ट पिताको रूपमा प्रकट गर्नुभएको छ. बाइबलको परमेश्वर अरू कोही नभएर हाम्रा प्रभु येशू ख्रीष्ट, जो आजभन्दा 2000 वर्ष अगाडि मानिस भनी संसारमा आउनुभयो, उहाँको पिता हुनुहुन्छ. हामी येशू ख्रीष्टको सम्बन्धमा मात्र परमेश्वरलाई चिन्दछौँ. परमेश्वर सम्बन्धी हाम्रो बुझाइ जहिले पनि येशूबाट सुरु हुँदछ. यदि तपाईँले विश्वास गरिरहेको परमेश्वर येशूको पिता होइन भने तपाईँले झुटो ईश्वरमा विश्वास गरिराख्नु भएको छ. हामी परमेश्वरलाई ख्रीष्टद्वारा चिन्छौँ. साँचो परमेश्वरप्रतिको ज्ञान, साँचो येशू ख्रीष्टप्रतिको साँचो बुझाइ र विश्वासद्वारा मात्र सुरु हुन्छ. बाइबलको परमेश्वर अद्वितीय हुनुहुन्छ, फरक हुनुहुन्छ, उहाँ भिन्न हुन्छ. उहाँले आफैलाई केवल केवल आफ्नो पुत्रमा मात्र प्रकट गर्नुभएको छ. त्यसको अर्थ बाइबलको परमेश्वरले आफूलाई राममा, गौतम बुद्धमा, कृष्णमा प्रकट गर्नुभएको छैन. परमेश्वरले, बाइबलको परमेश्वरले आफैलाई अरू धर्म ग्रन्थहरूमा प्रकट गर्नुभएको छैन, केवल येशू ख्रीष्टमा. साँचो परमेश्वर येशू ख्रीष्टमा प्रकट हुनुभएको छ. उहाँ हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुनुहुन्छ र उहाँ हाम्रो उत्तराधिकारको स्रोत हुनुहुन्छ. बाइबलको परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुनुहुन्छ, तर उहाँको मात्र पिता होइन, तर बाइबलको परमेश्वर हाम्रो पनि पिता बन्नुभएको छ. याकुबका परमेश्वर, इसाकका परमेश्वर, अब्राहमका परमेश्वर हाम्रो पनि परमेश्वर हाम्रो पनि पिता भन्नुभएको छ। सोभा पहिला हामी उहाँको क्रोधको सन्तान थियौँ एफिसी 2 अध्याय अनुसार, तर ख्रीष्टमा भएको हाम्रो धर्म सन्तानको कारण अब परमेश्वर हाम्रो पनि पिता बन्नुभएको छ। यही परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिता नै हाम्रो उत्तराधिकारको स्रोत हुनुहुन्छ। हामी उहाँलाई धन्यवाद दिदछौँ पत्रुसँगै र ती छरपष्ट विश्वासीहरूसँगै निवासी विश्वासीहरूसँगै प्रवासी परदेशी ख्रिस्टियनहरूसँग हामी पनि हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद दिदछौँ किनकि उहाँले हामीलाई आफ्नो महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति अब हामीलाई नयाँ गरी जन्म दिनुभएको छ। हाम्रो उत्तराधिकारको स्रोत परमेश्वर हुनुहुन्छ, हाम्रो उत्तराधिकारको स्रोत परमेश्वरको कृपा हो, हामीले यो ख्याल राख्नुपर्दछ। तीन पदको खण्ड खले भन्दछ, उहाँको महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति तिमीहरू नयाँ गरी जन्मेका छौ। जब बाइबलले परमेश्वरको कृपाको बारेमा कुरा गर्दछ, यो प्राय पापी मानिसको दयनीय अवस्थासँग सम्बन्धित हुन्छ। मानिस आफ्नो पाप र अपराधमा मरेको छ भने बाइबलले भन्दछ, यो संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनज्ञाकारिताका सन्तान म अहिले काम गर्ने आत्मा अनुसार सबै मानिस चल्दछन्। सबै मानिस शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालासम्म जिउँछन् र सबै स्वभाव अहिले परमेश्वरका क्रोधका सन्तान हुन्। हामी अविश्वासी संसार जस्तै हामी पनि एक समय मरेका थियौँ, हामी आत्मिक तवरले मरेका थियौँ। जब हामी हाम्रो आत्माको मृत्युको बारेमा कुरा गर्छौँ, कति मानिसहरूले सोध्छ कि त्यो मृत्युलाई तपाईँ कसरी परिभाषित गर्नुहुन्छ? हामी आत्मिक रूपमा मरेको थियौँ, तर आत्मिक रूपमा मर्नु भनेको के हो? हाउ डु यु डिफाइन डेथ? यदि तपाईँ आत्मिक रूपमा मर्नु भनेको के हो भने बुझ्न चाहनुहुन्छ भने सायद तपाईँ शारीरिक रूपमा मरेको मानिसलाई तपाईँले विचार गर्नुपर्ने हुन्छ। आत्मिक रूपमा मरेको मानिसलाई तपाईँ बुझ्न चाहनुहुन्छ भने शारीरिक रूपमा मरेको मानिसलाई तपाईँले हेरेर तुलना गर्नुपर्ने हुन्छ। यदि शारीरिक रूपमा पनि मरेको मान्छे तपाईँले कहिले पनि देख्नु भएको छैन भने पशुपतिको भ्रमण गर्नुहोस्, तपाईँले देख्नुहुनेछ, बुझ्नुहुनेछ शारीरिक रूपमा मरेको मानिस कस्तो देखिन्छ। हामी पिता पुत्र र पवित्र आत्माको जीवन बिनाका थियौँ आत्मिक रूपमा मर्नुपर्छ। हामी दयनीय अवस्थामा थियौँ, हामी नरक तर्फ जाँदै थियौँ। हामीलाई नरकबाट जोगाउने रोक्ने एउटै मात्र कुरा भनेको परमेश्वरको कृपा थियो, र त्यही कृपाले परमेश्वरले महान आफ्नो महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामीलाई नयाँ गरी जन्माउनु भएको छ, हामीलाई नयाँ जन्म दिनुभएको छ। हामी मरेका थियौँ तर परमेश्वर हामीमाथि दया गर्नुभयो र हामीलाई नयाँ जीवन दिनुभयो। हामी उहाँको कृपा पाउन योग्यता थिएनौँ, तर हाम्रो अयोग्यताको बावजुद पनि उहाँले हामीमाथि कृपा गर्नुभयो र हामीलाई अनन्त जीवन दिनुभयो। अनन्त जीवन प्राप्त गर्नलाई, परमेश्वरको राज्य देख्नलाई हरेक पापी मानिस नयाँ गरी जन्मिन आवश्यक थियो। येशूले निकोदमसलाई भन्नुभयो, निकि यदि तिमी नयाँ गरी जन्मेन भने तिमीले परमेश्वरको राज्य देख्न पाउँदैनौ। तिमी कति नैतिकवान छौ, तिमीले कति व्यवस्था पालन गरेको छौ, त्यसले कति पनि फरक पार्दैन। तिमी नयाँ गरी जन्मिनुपर्छ। यदि कोही नयाँ गरी जन्मिएन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। येशूले निकोदमसको सामु राखिदिनु भएको यो माग आज हरेक पापीबाट गरिने माग हो कि हरेक पापी परमेश्वरको राज्य देख्नलाई नयाँ गरी जन्मिन आवश्यक छ। प्रिय मित्रहरू, तपाईँ कति नैतिकवान हुनुहुन्छ त्यसले खासै फरक पार्दैन। तपाईँको नैतिकता र सो धार्मिकताले तपाईँलाई बचाउन सक्दैन। यसैया 46:6 भन्दछ कि हाम्रा सबै धार्मिक काम फोहोर झुत्रा झै छन्, बागमतीको गनाउने फोहोर सरसन। हाम्रा सबै धर्मकरहरू, हामीले कमाएको पुण्यहरू, हाम्रा सबै योग्यता नैतिकता परमेश्वरको सामु परमेश्वरको नाकमा एउटा दुर्गन्ध जस्तो छ। त्यसकारण तपाईँ असल होइन, तपाईँ नयाँ हुन जरुरी छ। तपाईँ नयाँ हुन जरुरी छ, नैतिकवान होइन, नयाँ हुन जरुरी छ। बाइबलले तपाईँबाट नयाँ जन्मको माग गर्दछ, तर तपाईँ आफैले यो माग पुरा गर्ने क्षमता अथवा शक्ति तपाईँसँग छैन, तपाईँ नयाँ गरी जन्मिनु पर्छ परमेश्वर राज्य देख्नलाई, तर तपाईँ नयाँ गरी जन्मिन सक्ने तपाईँसँग त्यो शक्ति छैन, यो तपाईँको काबुको कुरा होइन। अगमवक्ता यर्मिया यसरी भन्दछन् कि जसरी कुसीले आफ्नो छालाको रङ बदल्न सक्दैन अथवा चितुवाले आफ्नो छालाको थोप्ला बदल्न सक्दैन, हामी पनि हाम्रो पापमय स्वभाव र हाम्रो हृदय आफै बदल्न सक्दैनौ। तपाईँलाई परमेश्वरको कृपा चाहिन्छ र तपाईँले यो कृपा केवल ख्रिस्टमा मात्र पाउनुहुन्छ। यदि तपाईँ बिहान येशु ख्रिस्ट बिना हुनुहुन्छ, तपाईँ यहाँ तपाईँको मित्रको कारण कसैले बोलाएको कारण हुनुहुन्छ भने तपाईँ पनि आफ्नो पापहरूबाट फर्केर येशु ख्रिस्टमा विश्वास गरेर परमेश्वरको कृपा पाउन सक्नुहुन्छ। परमेश्वर कृपालु परमेश्वर हुनुहुन्छ, उहाँ दयावान परमेश्वर हुनुहुन्छ। तपाईँको पाप कैयौँ होला तर परमेश्वर कृपा त्योभन्दा पनि बढी छ। आवर सिन्स दे आर मेनी But his mercy is more. प्रिय क्रिस्चियन मित्रहरू, यदि तपाईँ आज क्रिस्चियन हुनुहुन्छ भने यो केवल परमेश्वरको कृपाको कारणले गर्दा हो। इजिकियल 36 अनुसार अघि भर्खर हाम्रो सञ्चालकजीले पढ्नुभएको थियो कि परमेश्वरले नै हाम्रो हृदयको शल्यक्रिया गर्नु पर्थ्यो, अपरेसन गर्नु पर्थ्यो, र परमेश्वरले नै हामीलाई नयाँ गरी जन्माउनु पर्थ्यो। जसरी एउटा बालक आफै ऊ आमाको कोखबाट जन्मेर आउँदैन, त्यसरी हामी कोही पनि आत्माबाट आफै जन्मिन सक्दैनौँ। एउटा बालकलाई प्राकृतिक रूपमा उसको आमाले जन्माउनु पर्ने हुन्छ, हामीलाई पनि आत्मिक रूपमा परमेश्वरले नि जन्म दिनुपर्ने हुन्छ। र वास्तवमा परमेश्वरले आत्माको नयाँ जन्म दिने कार्य र ख्रिस्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति तपाईँ र मलाई नयाँ जन्म दिनुभएको छ। हाम्रो नयाँ जन्मको स्रोत, हाम्रो जीवन परिवर्तनको स्रोत परमेश्वर हुनुहुन्छ। नयाँ जन्मलाई ग्रिकमा आगा आनागेनिसास भनिन्छ, जसको अर्थ हुन्छ ईश्वरीय जन्म, अर्थात् माथिबाटको जन्म, तलबाटको जन्म होइन, यो मानवीय जन्म होइन, यो प्राकृतिक जन्म होइन, तर यो अलौकिक जन्म हो। माथिबाटको ईश्वरीय जन्म, प्रभावशाली र पूर्ण रूपमा रहस्यमूलक कार्यद्वारा हुने जन्म हो यो। र परमेश्वरले हामीलाई पवित्र आत्माको अलौकिक प्रभावशाली र पूर्ण रूपमा रहस्यमय कार्यद्वारा नयाँ गरी जन्माउनु भएको छ। हामी मरेका थियौँ, हामी हराएका थियौँ, हामी असहाय थियौँ, हामी असक्षम थियौँ। मरेको चार दिन भइसकेको लाजरस झैँ हामी पढिरहेका थियौँ, तर जब येशूले लाजरस भन्नुभयो, लाजरस तिमी बाहिर निस्क्याउ, परमेश्वर त्यसरी आत्माको नयाँ जन्म दिने कार्यद्वारा सुसमाचार प्रचारद्वारा हामीमा बोल्नुभयो, हामी पनि लाजरस झैँ बाहिर निस्क्यायौँ। परिणामस्वरूप हामीले सुसमाचार प्रति विश्वास र पश्चातापको साथ सकारात्मक प्रतिक्रिया जनायौं। नयाँ जन्म विश्वास र पश्चाताप भन्दा अगाडि आउँदछ जहिले पनि, र नयाँ जन्मले विश्वास र पश्चातापलाई पैदा गर्दछ, जन्म दिदछ। हामीले विश्वास गरेर, हामीले हाम्रो येशूमा विश्वास गरेर हाम्रो पापहरू पश्चाताप गरेको कारणले गर्दा हामी नयाँ गरी जन्मेको होइन, तर परमेश्वरले हामीलाई आत्माद्वारा नयाँ गरी जन्माउनु भयो, त्यस कारण हामीले येशूमा विश्वास गर्यौँ, त्यस कारण हामीले हाम्रो पाप स्वीकार गर्यौँ। नयाँ जन्म परमेश्वरबाट आउँछ र यसले हामीमा अब जीवित आशा पैदा गर्दछ। नयाँ जन्म रिजल्ट्स इन लिभिङ होप। नयाँ जन्मले आशा पैदा गर्दछ। नयाँ जन्म पाएका मानिसहरूसँग अब जीवित आशा हुँदछ। तपाईँ र म जीवित आशा भएका मानिसहरू हौ। परमेश्वरले तपाईँ र मलाई जीवित आशा दिनुभएको छ, तर यो आशाको अर्थ एक इच्छाधारी सोच होइन, यो विशफुल थिङ्किङ होइन। आशा बाइबल रूपमा अलिक गहन छ। उदाहरणको लागि, भोलि तपाईँको विवाह हुँदैछ, तर भोलि ठुलो भारी वर्षा हुनेवाला छ भने मौसमविदहरूको अनुमान छ, र तपाईँ आशा गर्नुहुन्छ कि भोलि पानी पर्दैन होला भनेर। बाइबलले कुरा गरेको आशा त्यस्तो खालको आशा होइन, सायद हुनसक्छ, मेबी माइट भन्ने आशा होइन, यस्तो प्रकारको अनिश्चित आशाको बारेमा बाइबलले कुरा गर्दैन। बाइबलीय आशा आश्वस्त अपेक्षा हो, यो इट्स अ कन्फिडेन्ट एक्सपेक्टेसन। यो भनेको नदेखेको कुराको दृढ़ भरोसा हो। यो केवल आशा मात्र होइन, तर दृढ भरोसा हो। परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ उहाँले त्यो पुरा गर्नुहुनेछ भन्ने भरोसा हो। तर पत्रुसले यहाँ केवल आशाको बारेमा त कुरा गरेको छैन, पत्रुसले यहाँ आशामा एउटा विशेषण थप्छन्। तपाईँ विद्यार्थीहरू हुनुहुन्छ प्राय र विशेषण एड्जेक्टिभ्स तपाईँले बुझ्नुहुन्छ होइन, विशेषण थपेर यहाँनिर बताउँदछन् कि यो त जीवित आशा हो। आशाको अगाडि यहाँ जीवित शब्द यहाँनिर चलाइरहेका छन्। हामी जीवित आशाको निम्ति नयाँ गरी जन्मेका छौँ। यसको अर्थ क्रिस्टियन आशा मृत आशा होइन तर जीवित आशा हो, अर्थात् यो जीवन भएको आशा हो। अविश्वासी संसारलाई केवल मर्ने आशा बारे मात्र थाहा छ, अविश्वासी संसारलाई केवल यो पृथ्वीमा सीमित आशा बारे मात्र थाहा छ, तर क्रिस्चियनहरूलाई नयाँ गरी जन्मिएकाहरूलाई जीवित र कहिले नमर्ने आशाको बारेमा थाहा छ। हाम्रो विश्वास हाम्रो आशा यस संसारभन्दा पनि धेरै पर छ, बियन्ड दिस वर्ल्ड धेरै पर छ। तर कुन कुराले हाम्रो आशालाई जीवित बनाउँछ? वाट मेक्स आवर फेथ लिभिङ, हाम्रो हाम्रो वाट मेक्स आवर होप लिभिङ, हाम्रो आशालाई कुन कुराले जीवित बनाउँछ? क्रिस्चियन आशालाई, क्रिस्चियन विश्वासलाई कुन कुराले जीवित बनाउँछ? बाइबल के भन्दछ? हामी ख्रिस्टको पुनरुत्थानद्वारा, ख्रिस्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति नयाँ गरी जन्मेका छौँ। भन्नुको अर्थ ख्रिस्टको पुनरुत्थानले नै हामीलाई हाम्रो आशालाई जीवित बनाउँदछ। अहिले ख्रिस्ट मृतकबाट पुनर्जीवित पारिनु भएको होइन भने त हाम्रो आशा, हाम्रो विश्वास, हाम्रो प्रचार सबै व्यर्थको हुने थियो। यसु पनि अरू सबै बाँकी आफूलाई ईश्वर दावी गर्नेहरू मध्येकै हुनुहुन्थ्यो, तर येशु उहाँ जीवित भई उठ्नुभयो। येशु ख्रिस्ट मृतकबाट जीवित भई उठ्नुभयो। उहाँ केवल क्रुसमा मर्नु मात्र भएन, तर हाम्रो धार्मिकताको लागि येशु मृत्युबाट पनि जीवित भई उठ्नुभयो। उहाँले मृत्युमाथि विजय हासिल गर्नुभयो। हाम्रो आशा जीवित छ कारण ख्रिस्ट जीवित हुनुहुन्छ। ख्रिस्टको पुनरुत्थानले विश्वासीहरूको आशा सुरक्षित राख्दछ। यसुले मार्थालाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? यसुको पुनरुत्थानले हाम्रो नयाँ जन्मलाई सम्भव बनाएको छ। येशूको पुनरुत्थानले नि हाम्रो आशालाई जीवित बनाएको छ। एक दिन हामी पनि येशू ख्रीष्ट चाहिँ स्वर्गको उत्तराधिकार स्वर्गलाई अधिकार गर्नलाई, स्वर्गको उत्तराधिकारको निम्ति जीवित भई उठ्नेछौँ। हामी सबै पनि ख्रीष्टमा विश्वास गर्नेहरूसँग यही आशा छ कि हामी पनि एक दिन पुनर्जीवित हुनेछौँ। अनि येशू ख्रीष्टको पुनरुत्थान हाम्रो पुनरुत्थानको प्रमाण हो। जब येशु ख्रिस्ट पुनर्जीवित हुनुभयो उहाँले त्यही भन्नुहुँदैछ कि ममाथि विश्वास गर्ने हरेक यसरी नै पुनर्जीवित भई उठ्नेछ। हाम्रो आशा पृथ्वीमा सीमित छैन, यहाँ 40-60 वर्ष यस जगतमा, यस पृथ्वीमा, संसारमा सीमित छैन। हाम्रो आशा मृत्युलाई पनि छेडेर पर अनन्ततासम्म पुग्दछ। हाम्रो उत्तराधिकारको स्रोत परमेश्वर हुनुहुन्छ, परमेश्वर र उहाँको कृपा। उहाँको कृपाले हामीलाई नयाँ गरी जन्माउनु भयो, नयाँ गरी जन्मिएर हामीसँग जीवित आशा छ, अनि त्यो आशा लिएर हाम्रो उत्तराधिकारतर्फ हामी हेरिरहेका छौँ। यदि परमेश्वर उहाँको कृपा हाम्रो उत्तराधिकारको स्रोत हुनुहुन्छ भने यसले तपाईँको आराधनाको जीवनलाई कसरी प्रभाव पारिरहेको छ? यदि परमेश्वर नै सबै कुराको स्रोत हुनुहुन्छ भने यसले तपाईँलाई, तपाईँको जीवन र आराधनाको जीवनलाई कसरी प्रभाव पारेको छ? के तपाईँ दुःख कष्ट र सतावटको बीचमा पनि परमेश्वरको प्रशंसा गर्न सक्नुहुन्छ? के तपाईँको प्रवासी जीवन परमेश्वरको साँचो आराधनाले भरिएको छ? यो संसारमा हामी सबै प्रवासी र परदेशी छौँ। पत्रुसले पत्र प्रवासी ख्रिस्टियनहरूलाई लेखेको हुन्, पवित्र आत्मा आज यो हामी सबैको निम्ति यो पत्र लेखिएको। संसारमा हामीलाई दुःख हुन्छ, कष्ट हुन्छ, ख्रिस्टको पछि लाग्दा हामीले मूल्य चुकाउनु पर्ने हुन्छ, तर पनि यी सबै परिस्थिति भएर जाँदाखेरि के हाम्रो जीवन परमेश्वरको साँचो आराधनाले भरिएको छ? यदि परमेश्वरले तपाईँ र म सबै, तपाईँ र मबाट सबै लुट्नु भयो भने, उहाँले खोज्नु भयो भने, के तपाईँ र म अहिलेसँगै अझै भन्न सक्छौँ कि परमेश्वरले दिनुभयो, परमेश्वरले लिनुभयो, उहाँलाई महिमा होस्। तपाईँको आशा परमेश्वर बाहेक अरू कुराहरू हो भने जब ती थोकहरू तपाईँबाट उछिनिन्छ तपाईँबाट खोसिन्छ तपाईँ निराश हुनुहुनेछ तर तपाईँको आशा नै परमेश्वर हो सबै थोक उहाँ नै हो भने जुनै पनि परिस्थितिमा हामी उहाँलाई धन्यवाद दिन सक्छौँ उहाँको प्रशंसा गर्न सक्छौँ पत्रले के गरिरहेको छन् यी परिस्थिति दुःख कष्ट सतावट भएर गइरहेको विश्वासीहरूलाई परमेश्वरप्रति धन्यवाद हुनको निम्ति प्रोत्साहन दिइरहेका छन् कि परमेश्वर हाम्रो उत्तराधिकारको स्रोत हुनुहुन्छ यदि तपाईँको जीवन र आराधना कमजोर छ भने यो तपाईँले आफ्नो आँखाहरू यो संसारकै सीमित कुराहरू संसारकै कुरामा सीमित राखेकोले गर्दा हुनसक्छ यदि तपाईँले आफ्नो अनन्त उत्तराधिकारको आशालाई बिर्सिनु भएको छ र आफ्नो आशा संसारका नासुने भसौटे ठाउँहरूमा तपाईँले खोजिराख्नु भएको छ भने यस वचनको माध्यमबाट यस पाठको माध्यमबाट परमेश्वर आज तपाईँलाई स्वर्गको उत्तराधिकारतर्फ नियालेर हेर्नलाई आह्वान गर्नुहुँदैछ र जुन उत्तराधिकार संसारले दिन सक्ने सबै थोकभन्दा उत्तम छ महान छ हाम्रो स्वर्गमा भएको उत्तराधिकार महान छ उत्तम छ तर कुन कुराले स्वर्गीय उत्तराधिकारलाई उत्तम र महिमित महान गौरवशाली बनाउँछ आजको वचन दोस्रो बुदामा हेरौँ न दोस्रो बुदामा उत्तराधिकारको स्वरूपलाई हेरौँ नेचरलाई यसको प्रकृतिलाई विचार गरौँ हाम्रो उत्तराधिकारको स्रोत परमेश्वर हुनुहुन्छ र हाम्रो उत्तराधिकारको स्वरूपको बारेमा हामी विचार गर्दैछौँ पचारले के भन्दछ स्वर्गमा तिमीहरूको निम्ति साँची राखेको उत्तराधिकार अविनाशी विशुद्ध र नओइलने किसिमका छन् हाम्रो उत्तराधिकार कस्तो देखिन्छ पत्रुसले भन्दैछ पचारमा कि यो अविनाशी छ यो विशुद्ध छ र यो नओइलने किसिमका छन् उत्तराधिकार शब्दले कति तपाईँहरू कतिलाई अन्यमा पारिरहेको होला उत्तराधिकार शब्दले सम्पत्ति वा धनलाई पैतृक सम्पत्ति वा धनलाई जनाउँदछ र उत्तराधिकारीले उक्त पैतृक सम्पत्तिको हकवालालाई जनाउँछ पुरानो करारमा सामान्यतया अब्राम र उनको सन्तानलाई प्रतिज्ञा गरेको देशको सन्दर्भमा उत्तराधिकारको परिभाषित गरिएको थियो अर्थात् मिश्र देशको दासत्वबाट छुटकारा गरिसकेपछि परमेश्वरले तिनीहरूलाई कनान देशको उत्तराधिकारतर्फ डोर्याउनु भयो र इसरायलीहरूले पार्थिव उत्तराधिकारको पृथ्वीको उत्तराधिकारको रूपमा कनान देश प्राप्त गरे तर पुरानो करारको उत्तराधिकारले अझै उत्तम अझै महान उत्तराधिकारतिर इसारा गर्दछ अझै महान उत्तराधिकारतिर औलाउँदछ अनि त्यो स्वर्गको उत्तराधिकार कि आज नयाँ करारका विश्वासीहरू ख्रिस्टमा विश्वास गर्ने पुनरुत्थानमा विश्वास गर्ने आशा राख्नेहरू परमेश्वरका जनहरूको निम्ति स्वर्गको उत्तराधिकार झनै उत्तम छ झनै महान छ जसरी इसरायलीहरूले कनान देशलाई आफ्नो उत्तराधिकारको रूपमा प्राप्त गरे हामीले पनि जसलाई परमेश्वरले पापको दासत्वबाट यीशु ख्रीष्टद्वारा छुटकारा दिनुभएको छ तपाईँ र मैले जसलाई हामीले ख्रीष्टमा विश्वास गरेका छौँ तपाईँ र म जो नयाँ गरी जन्मेका छौँ हामीले पनि स्वर्गीय उत्तराधिकारको रूपमा नयाँ स्वर्ग नयाँ पृथ्वी परमेश्वरको सहर नयाँ यरुसलेम प्राप्त गर्नेछौँ तपाईँलाई थाहा छ हामी स्वर्ग अधिकार गर्नेछौँ परमेश्वरको राज्यको हामी अधिकारीहरू बनाइएका छौँ हाम्रो उत्तराधिकारको स्वरूपको बारेमा यहाँनिर तीन तरिकाले वर्णन गरिएको छ तीन महत्त्वपूर्ण गुणहरूद्वारा यो स्वर्गको उत्तराधिकारलाई वर्णन गरिएको छ हाम्रो स्वर्गको धनलाई वर्णन गरिएको छ पहिलो भनेको यो अविनाशी छ दोस्रो यो विशुद्ध छ र यो नओइलने किसिमको छ पहिलो यो अविनाशी छ हाम्रो उत्तराधिकार नष्ट गर्न नसकिने किसिमको छ कुनै पनि थोकले हाम्रो स्वर्गको उत्तराधिकारलाई नष्ट गर्न सक्दैन सबै राज्यहरू भत्किएर जानेछ तर परमेश्वरको राज्य स्वर्गीय राज्य सदा सर्वदा रहनेछ त्यो त्यसको हामी उत्तराधिकार हौ त्यसको हामी अकुवालाहरू हौ संसार हामी के हौ फरक पार्दैन संसारले हामीलाई नचिनो संसारमा हामी परदेशी हौ त्यसले फरक पार्दैन तर हामी स्वर्गको राज्यको नागरिक हौ हामी स्वर्ग अधिकार गर्ने मानिसहरू हौ स्वर्गको स्वर्गीय उत्तराधिकार अविनाशी छ कहिले नाश हुँदैन कहिले विनाश हुँदैन कहिले हराएर जाने छैन हामी कहिले नाश हुने छैनौँ दोस्रो यो विशुद्ध छ भन्नुको अर्थ यो प्रदूषणबाट मुक्त छ काठमाडौँको प्रदूषणबाट पनि यो स्वर्गको उत्तराधिकार मुक्त छ, प्रदूषणबाट मुक्त. तर कुन कुराको प्रदूषणबाट मुक्त छ बाइबलमा? कुन कुराको प्रदूषणबाट? पापको प्रदूषणबाट मुक्त छ. संसार सबै थोक, संसार भएको सबै थोक पापद्वारा प्रदूषित भएको छ. संसारमा यस्तो कुनै चिज छैन जुन पापद्वारा अहिलेसम्म प्रदूषित भएको छैन. कोरोना भाइरस छ र यो विश्वव्यापी समस्या बनेको छ, विश्वव्यापी समस्या. कुनै मास्क र खोपले तपाईँले पापको प्रदूषणबाट बचाउन सक्दैन. यो वर्तमान संसार पतित र अपवित्र छ, हाम्रो हृदय भ्रष्ट छ, हाम्रो हृदय छली छ, हाम्रा हातहरूमा अहंकारको नमिटिने मसीको दाग लागेका छन्. यस संसारमा पापले आफ्नो दाग छोडेको छ, तर माथिको संसार, आउनेवाला संसार, माथिको हाम्रो स्वर्गीय उत्तराधिकार पापको दाग र प्रदूषणबाट स्वतन्त्र छ. अशुद्ध र अपवित्र थोक कुनै पनि त्यहाँ बास गर्ने छैन, यो कहिले अशुद्ध बनाइने छैन. तपाईँ त्यतातर्फ जाँदो हुन्छ, तपाईँ त्यो उत्तराधिकार तर्फ तपाईँ लम्किनु हुँदैछ. अविनाशी, विशुद्ध र तेस्रो नओइलाने. यसको अर्थ नसर्ने किसिमको भन्नु पर्छ, नसर्ने किसिमको. नाम सौन्दर्यता, सौन्दर्य जवानीसँगै यस संसार सडिजानेछ, बितिजानेछ. यो मैन बत्ती झैँ पग्लिरहेछ र एक दिन यो पग्लिसक्नेछ. तर हाम्रो उत्तराधिकार नसर्ने किसिमको छ, बासी नहुने किसिमको छ. हाम्रो उत्तराधिकारको सुन्दरता उडी जाने छैन, हराइ जाने छैन. हाम्रो उत्तराधिकार कहिले पनि हराउने छैन, किनकि परमेश्वरको बाचा अटल छ. पुरानो सृष्टि टलेर जानेछ, तर नयाँ सृष्टि कहिले टल्ने छैन. हाम्रो उत्तराधिकार अविनाशी छ, हाम्रो उत्तराधिकार विशुद्ध छ र नओइलिने किसिमको छ. तर संसार विनाशी छ, यो संसार अशुद्ध छ, यो संसार ओइलाइ जाने किसिमको छ. त्यसकारण प्रियहरू, त्यसकारण यस संसारको धनको सौन्दर्यताको, संसारको थोकहरूको ईर्ष्या नगर्नुहोस्। तपाईँसँग स्वर्गमा राखिएको सबैभन्दा गौरवशाली र बहुमूल्य धन छ. यो संसार तपाईँको उत्तराधिकार होइन. हामी संसार राज्य गर्नको निम्ति यहाँ आएका छैनौँ. त्यसैले स्वास्थ्य र धन सम्पत्तिको झुटो बाचा गर्ने सम्पन्नताको सुसमाचारको पछि नलाग्नुहोस्. हाम्रो लागि, क्रिस्चियनहरूको लागि, नयाँ गरी जन्मिएकाहरूको लागि साँचो सम्पन्नता आउन बाँकी नै छ. हाम्रो ट्रु प्रस्पेरिटी इज यट टु कम, आउँदैछ, बाटोमा छ. वास्तवमा हाम्रो समृद्धि, हाम्रो सम्पन्नता परमेश्वर नै हुनुहुन्छ, परमेश्वर नै हुनुहुन्छ. भजनकारले भने चाहिँ परमेश्वर सदा सर्वदाको निम्ति तपाईँ र मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ. आफ्नो आँखालाई प्रियहरू अनन्तको उत्तराधिकारतिर लगाउनुहोस् र अनन्तताको प्रकाशमा यस पृथ्वीमा जिउनुहोस्। वर्तमान कष्टले, संसारमा एक सङ्घर्षले तपाईँलाई सायद प्रश्न गर्ने बनाउन सक्छ कि यो स्वर्गको उत्तराधिकार एकदमै उद्वेगको छ, गौरवशाली छ, तर सायद यो मेरो लागि होइन होला बनाउन सक्छ संसारको दुःख कष्टले. सायद म त्यसको उत्तराधिकारी बन्दिनँ होला, म स्योर छैन. स्वर्गको उत्तराधिकार जति सुन्दर, जति चाख्लो देखे पनि सायद म यसको उपभोग गर्न पाउँदिनँ होला. सायद यो मेरो लागि होइन होला. संसारको दुःख कष्टले हामीलाई त्यो मचाउँ आवान घिब भन्ने तर्फ हामीलाई पुर्याउन सक्दछ. तर प्रियहरू, हताश नहुनुहोस्, निराश नहुनुहोस्, यो स्वर्गको उत्तराधिकार तपाईँकै निम्ति हो. हामी जो जति ख्रिस्टमा, ख्रिस्टको पुनरुत्थानद्वारा नयाँ गरी जन्मिएका छौँ, हामी जोसँग यो जीवित आशा छ, यो स्वर्गको उत्तराधिकार हाम्रै निम्ति हो. के ग्यारेन्टी छ यसको? हामी स्वर्गको उत्तराधिकार पाउनेछौँ, एक दिन हामी परमेश्वरसँग हुनेछौँ, र जब हाम्रो मुक्ति पुरा हुन्छ हामी सबै कुरा शासन गर्नेछौँ. त्यसको ग्यारेन्टी के छ? आजको वचनको तेस्रो उदाहरण त्यसको उत्तर दिन्छ. त्यसको ग्यारेन्टी के छ? उत्तराधिकारको सुरक्षा, सुरक्षा. हेर्नुहोस् त, तेस्रो वचनको तेस्रो उदाहरण पद चारको कलेब के भनेको थियो? स्वर्गमा तिमीहरूको निम्ति साँची राखेको उत्तराधिकार. यहाँ साँची राखेको शब्दलाई तपाईँले ख्याल गर्नुभयो, प्रिजर्भ भन्ने यसको अङ्ग्रेजी अर्थ हुन्छ, यो प्रिजर्भ गरेको छ, यो सुरक्षित राखेको छ. हाम्रो स्वर्गको उत्तराधिकार ईश्वरीय तवरले सुरक्षित छ, यो हाम्रो लागि आरक्षित छ. हामी येशु ख्रीष्टमा विश्वास गर्नेहरूको लागि मात्र यो उत्तराधिकार आरक्षित छ, सुरक्षित छ. यो उत्तराधिकार स्वर्गमा छ, त्यसकारण यो सुरक्षित छ. स्वर्गभन्दा सुरक्षित ठाउँहरू कहाँ नै छ र हाम्रो उत्तराधिकार स्वर्गमा छ, त्यसकारण यो सुरक्षित छ. यो उत्तराधिकार न त किराले न त खियाले नष्ट पार्न सक्छ, यो उत्तराधिकार सुरक्षित छ. केवल उत्तराधिकार हाम्रो लागि सुरक्षित राखिएको छैन, तर हामी पनि उत्तराधिकारको लागि सुरक्षित राखिएका छौँ. ओके, इनहेरिटेन्स इज केप्ट फर अस एन्ड वी आर केप्ट फर इनहेरिटेन्स. स्वर्गको उत्तराधिकार हाम्रो निम्ति सुरक्षित राखिएको छ र हामी पनि त्यस उत्तराधिकारको निम्ति सुरक्षित राखिएका छौँ. एकजना प्रचारक स्पर्जन भन्नुहुन्छ कि स्वर्ग हाम्रो निम्ति सुरक्षित छ र हामी स्वर्गको लागि सुरक्षित छौँ. स्वर्ग हाम्रो लागि तयार छ र हामी स्वर्गको लागि तयार छौँ. र पद पाँचले के भन्दछ हेर्नुहोस् न, आखिरी समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौँ. हो, संसारमा कष्ट हुन्छ, दुःख हुन्छ, सतावट हुन्छ, येशू ख्रीष्टलाई पछ्याएको कारणले गर्दाखेरि हामीले कष्ट भोग्नुपर्ने हुन्छ, तर हामी सुरक्षित छौँ, तर हामी सुरक्षित राखिएका छौँ. यहाँनिर आखिर समय भन्ने शब्द प्रयोग गरेको छ. आखिर समयले ख्रिस्टको दोस्रो आगमनको समयलाई जनाउँदछ. जब ख्रिस्ट आउनुहुन्छ हाम्रो मुक्ति पूर्ण रूपमा प्रकट हुनेछ, तब हाम्रो मुक्ति पूरा हुनेछ. नयाँ कुराले प्राय हाम्रो मुक्तिको तीन चरणहरूको बारेमा हामीलाई बताउँदछ. तीनवटा चरणहरू मुक्तिको, पहिलो धर्मीकरण, दोस्रो पवित्रीकरण र तेस्रो महिमीकरण. धर्मीकरणमा हामी पापको दण्डबाट हामीले मुक्त पाइसकेका छौँ, मुक्ति पाइसकेका छौँ. पवित्रीकरणमा हामी पापको शक्तिबाट मुक्ति पाइरहेका छौँ र महिमीकरणमा हामी पापको उपस्थितिबाट पनि मुक्ति पाउनेछौँ. हामीले मुक्ति पाएका छौँ, हामीले मुक्ति पाइरहेका छौँ र हामीले मुक्ति पाउनेछौँ. यो तीनवटा चरणको बारेमा नयाँ कुराले हामीलाई बताउँदछ. हामी दुई समयको बिचमा अहिले बाँचिरहेका छौँ. अर्को शब्दमा हामी अन्तराल अथवा मध्यान्तर समयमा जिइरहेका छौँ. क्याल्भिन भन्नुहुन्छ कि मध्यान्तरको समय अझै जारी छ, इट्स अनगोइङ. मध्यान्तरको समय अझै जारी छ. मध्यान्तर तपाईँ सबैले बुझ्नुहुन्छ भने म आशा गर्दछु. मध्यान्तर अन्तरालको समयमा, दुई समयको बीचमा हामी जिइरहेका छौँ. हाम्रो मुक्ति, हामीले मुक्ति पाइसकेका छौँ, हाम्रो उद्धार भइसकेको छ र हाम्रो एक दिन उद्धार हुनेछ. र यो मध्यान्तरको समयमा, यो अन्तराल समयमा हामी परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौँ. त्यो उत्तराधिकारको निम्ति हामी सुरक्षित राखिएका छौँ. उत्तराधिकार हाम्रो निम्ति सुरक्षित राखेको छ र हामी त्यस उत्तराधिकारको निम्ति सुरक्षित राखेका छौँ. यदि तपाईँ आज विश्वासमा हुनुहुन्छ, तपाईँ क्रिस्चियन हो भने यो तपाईँमा काम गर्ने परमेश्वरको शक्तिले गर्दा हो. क्रिस्चियन एक यस्तो जाति हुन् जसको भविष्यलाई यसको पुनरुत्थानद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छन्. यस तथ्यले एउटा मुक्ति सम्बन्धी एउटा महत्त्वपूर्ण ईश्वर शास्त्रीय प्रश्नको जवाफ दिदछ. के साँचो क्रिस्चियनले आफ्नो मुक्ति गुमाउन सक्छ? के साँचो क्रिस्चियनले आफ्नो मुक्ति गुमाउन सक्छ? यसको जवाफ बाइबलको थुप्रै ठाउँहरूमा जब हामी खोज्छौँ हामी पाउन सक्छौँ. ओके, पहिलो युहन्नाले पनि यसको जवाफ दिएको छ, तर यहाँ पत्रुसले पनि यसको जवाफ दिएको छ. यसको जवाफ, यदि तपाईँको मुक्ति तपाईँको काम र तपाईँको व्यक्तिगत योग्यतामा आधारित छ भने तपाईँले यसलाई गुमाउनुहुनेछ. यदि तपाईँले आफ्नो मुक्ति आफूले कमाउनु भएको छ भने गुमाउनुहुनेछ. तर यदि यो येशु ख्रीष्टको काम र योग्यतामा आधारित छ भने तपाईँले यसलाई कहिले पनि गुमाउनुहुने छैन. यो खतराको पहुँचबाट टाढा छ. कुनै शरीर, शैतान र संसारले यसलाई हामीबाट खोज्न सक्दैन, किनकि यो परमेश्वरको हातमा सुरक्षित छ. स्वर्ग र पृथ्वीमा यस्तो केही वा कोही छैन जससँग हामीलाई परमेश्वरको हातबाट खोस्न सक्ने शक्ति छ। जब परमेश्वरले मुट्ठी खस्नुहुन्छ कसैले पनि यसलाई खोल्न सक्दैन। हामी परमेश्वरमा सुरक्षित छौँ। पावलले रोमी 8:39 पदमा यसरी भन्दछन्, म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि आउने कुराहरूले, वा शक्तिहरूले वा उचाइ वा गहिराई वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशु हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। हाम्रो सुरक्षा परमेश्वरको चुनावी प्रेम र शक्तिमा निहित छ। तर यसको मतलब के, यसले हामीलाई विश्वासमा निष्क्रिय तुल्याउँछ? त्यसले हामीलाई, त्यसो भए हामी परमेश्वरमा सुरक्षित छौँ भने हामीलाई के यसले हात बाँधेर बस्ने बनाउँछ? के यसले हामीलाई बाइबल नपढ्ने, प्रार्थना गर्ने, चर्च नजाने बनाउँछ? यदि तपाईँलाई परमेश्वरको सुरक्षाले अथवा हाम्रो सुरक्षाको निश्चयताले तपाईँलाई निष्क्रिय बनाइरहेको छ भने तपाईँले गलत बुझिराख्नु भएको छ। परमेश्वरको सुरक्षाले, सुरक्षाको निश्चयताले हामीलाई निष्क्रिय तुल्याउँदैन, कदापि तुल्याउँदैन। पत्रुस भन्छन् यहाँनिर, पत्रुसले हामीलाई यहीँ भन्दछन्, हामी अरू ठाउँ हामी जानु पर्दैन, यहीँ भन्दछन् कि आखिरी समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा, यहाँनिर के भन्छ बाइबलले, विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौँ। हामीलाई सुरक्षित राख्नको निम्ति परमेश्वरले हाम्रो विश्वासलाई साधनको रूपमा, इन्स्ट्रुमेन्टको रूपमा चलाउनुहुन्छ। हामी विश्वासद्वारा सुरक्षित राखिन्छौँ। विश्वासको स्थिरताले परमेश्वरको शक्तिको गवाही दिन्छ। यदि तपाईँ विश्वासमा स्थिर हुनुहुन्छ भने आज यसको अर्थ परमेश्वरको शक्तिले तपाईँमा काम गरिरहेको छ भने त्यो गवाही हो। विश्वासको स्थिरताले परमेश्वरको शक्तिको गवाही दिँदछ। हामीलाई स्वर्ग जानबाट रोक्ने एकमात्र कुरा भनेको ख्रिस्टमाथिको हाम्रो विश्वासलाई त्याग्नु र अन्य आशातर्फ फर्किनु हो। यदि तपाईँ येशूलाई त्याग्नुहुन्छ र अन्य आशातर्फ फर्किनुहुन्छ भने त्यसले तपाईँलाई स्वर्गबाट वञ्चित गराउनेछ। त्यसकारण त्यस्तो हुन नदिनलाई परमेश्वरले हाम्रो विश्वासलाई पोषण गर्नुहुन्छ र बलियो पार्नुहुन्छ। र कष्ट र सतावटको समयमा पनि परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुन् भनेर विश्वासद्वारा भन्न सक्छौँ। प्रियहरू, यदि तपाईँ यस बिहानी एक सङ्घर्षरत ख्रिस्टियन हुनुहुन्छ भने अथवा ख्रिस्टको र सुसमाचार खातिर तपाईँले कष्ट भोगिराख्नु भएको छ भने तपाईँ निराश नहुनुहोस्, तपाईँ हरेस नखानुहोस्। परमेश्वरले तपाईँको संरक्षण र रक्षा गर्नुहुनेछ। प्रार्थनामा उहाँतर्फ फर्किनुहोस्। तर तपाईँ कष्ट नै भोगिराख्नु भएको छैन, तपाईँको विश्वास र ख्रिस्टमा भएको तपाईँको विश्वास सुसमाचार खाँदै तपाईँले कष्ट भोगिराख्नु भएको छैन भने वरिपरि फर्केर हेर्नुहोस्, अरू कष्ट भोग्ने ख्रिस्टियनहरूलाई हेर्नुहोस् र उनीहरूको निम्ति तपाईँले प्रार्थना गरिदिनुहोस्। उनीहरूको निम्ति संसारभरि धेरै ख्रिस्टियनहरू सताइरहेका छन् विश्वासको खातिर। आज पनि पहिलो यो शताब्दीको विश्वासीहरू चाहिँ पत्रुसले लेखेका यी जसलाई लेखेका थिए ती विश्वासीहरूको जस्तो अवस्था आज पनि चाइना भएको विश्वासीहरूको अवस्था भइरहेको छ। आज इरिट्रियामा, नर्थ कोरियामादेखि लिएर धेरै देशहरूमा विश्वासीहरूको प्रवासी जीवन एकदमै कष्टपूर्ण भइरहेको छ। तिनीहरूको निम्ति प्रार्थना गरिदिनुहोस् कि परमेश्वरले उनीहरूलाई सुरक्षित राखुन् र परमेश्वरको त्यो सुरक्षाको महसुस तिनीहरूले थाहा गर्न सकुन् भनेर प्रार्थना गरिदिनुहोस्। यदि तपाईँले कष्ट भोगिराख्नु भएको छैन भने यसको अर्थ संसारमा कसैले पनि कष्ट भोगिरहेको छैन भन्ने नसोच्नुहोस्। क्रिस्चियन जीवन कष्टपूर्ण जीवन हो। येशूलाई पछ्याउनेले कष्ट भोग्नै पर्छ। येशूलाई पछ्याउनेले सतावट भोग्ने नै छ। वास्तवमा हामी किन कष्ट भोगिरहेको छैन, किन हाम्रो जीवन सजिलो छ थाहा छ? किनकि हामीले मूल्य चुकाउन चाहिरहेको छैनौँ। हामी सुसमाचार सुनाउन चाहँदैनौँ, हामी भिन्नता कायम राख्न चाहँदैनौँ, हामी बोल्न चाहँदैनौँ। हाम्रो क्रिस्चियन जीवन खालि चर्च र घरमा मात्र सीमित छ। हामीले अरूलाई केही पनि भन्दैनौँ। आउनुलाईको न्यायबाट मानिसहरूलाई हामीले होसियार गराउँदैनौँ। येशु ख्रीष्टमा विश्वास गर, न्याय आउँदैछ भने भन्दैनौँ। जब तपाईँ त्यो भन्न सुरु गर्नुहुन्छ, तपाईँको प्रिय मित्रले नै तपाईँलाई कोठाबाट निकाल्नेछ। बुझ्नुहुँदैछ? संसारले हामीलाई खेद गरिरहेको छैन, किनकि हामी संसार जस्तै देखिरहेका छौँ। ओ प्रियहरू, प्रवासी जीवन, परदेशी जीवन भिन्न जीवन हो। हाम्रो उत्तराधिकार यहाँ छैन, स्वर्गमा छ, स्वर्गमा सुरक्षित छ। प्रियहरू, जब दुःख कष्ट र सतावट हाम्रो जीवनमा समुद्र चाहिँ उर्लेर आउँछ, जब अरू सबै कुराले हामीलाई नाश गर्ने धम्की दिन्छ, तब हरेस नखानुहोस्, हताश नहुनुहोस्, तर यस क्षणिक कष्ट र समस्याबाट आफ्ना आँखालाई स्वर्गमा साँची राखिएको तपाईँको निम्ति भने साँची राखेको तपाईँको उत्तराधिकारतर्फ लगाउनुहोस्, त्यो सुन्दर भविष्यतर्फ निहालेर हेर्नुहोस् र परमेश्वरमा गहिरो आनन्दका साथ भन्नुहोस् कि परमेश्वर हाम्रा प्रभु येशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ, धन्यका हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।